नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनुभएको यस कार्यक्रमलाई तपाईहरूले रेडियो नेपाल .gov.np, अनलाइन रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एपमा प्रत्यक्ष सुन्न सक्नुहुन्छ भने अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा हामी गतिविधि र कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम शुरू गरौं गतिविधिबाट।
काठमाडौँको किर्तिपुर नगरपालिका एक ट्याङ्ला फाटमा अवस्थित रुत्रान्जु प्रतिष्ठानको पाँचौं वार्षिक उत्सव तथा अञ्जु शर्मा गौतमको छैठौं स्मृति दिवस यही साउन 18 गते विभिन्न कार्यक्रम गरी मनाइएको छ। ज्येष्ठ नागरिकका हितमा काम गर्ने उद्देश्यले स्थापना भएको प्रतिष्ठानले सोही स्थानमा रहेका मंगल माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालयका गरी 22 जना गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ भने प्रतिष्ठानका आजीवन सदस्यहरूलाई प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण गरेको प्रतिष्ठानका कार्यवाहक अध्यक्ष टीकादेवी खनालले जानकारी दिनुभयो। छात्रवृत्ति, प्रमाणपत्र तथा प्रशंसा पत्र कार्यक्रमका प्रमुख अतिथि संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले वितरण गर्नुभएको हो। वार्षिकोत्सव तथा स्मृति दिवस कार्यक्रममा बागमती प्रदेश सभा सदस्य, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी तथा संचारकर्मी लगायतले ज्येष्ठ नागरिकका हितमा सबैले आफ्नो क्षेत्रबाट साथ सहयोग दिनुपर्नेमा जोर दिएका थिए। कार्यवाहक अध्यक्ष टीकादेवी खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम पोखरेलले गर्नुभएको थियो।
इलामको चुलाचुली गाउँपालिकाले घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ। भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीहरूलाई ब्याङ्कसम्म आउन जान समस्या भएपछि ब्याङ्कसँगको समन्वयमा गाउँपालिकाले घर घरमै भत्ता वितरण गर्ने भएको हो। वर्खाको समयमा चुलाचुलीका 6 ओडा 1 दर्जन बढी खोलाको घेराबन्दीमा पर्ने गरेका छन्। कतिपय खोलामा पुल समेत नहुँदा आवागमन नै बन्द हुने गरेको छ। सेवाग्राहीलाई ब्याङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नु परेको भन्दै 2079 वैशाख 30 गते निर्वाचित गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले ब्याङ्क संघको सहकार्यमा टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गर्नुभएको छ। गाउँपालिकाको बैठकबाटै निर्णय गरेर आवश्यक तयारीको काम भइरहेको गाउँपालिका अध्यक्ष केरुङले जानकारी दिनुभयो। भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन स्थानीयवासीहरूलाई कठिन छ। हामीले टोल टोलमै पुगेर सहज बनाउन खोजेका हौं, अध्यक्ष केरुङले भन्नुभयो। सामाजिक काम गर्न सहजताका लागि पालिकाभित्र रहेका सबै घरको नम्बर व्यवस्थित गरिने भएको छ। यसअघि गाउँपालिकाले चुलाचुलीमा रहेको एनएमबी ब्याङ्क मार्फत 6 ओडामा भत्ता वितरण गर्दै आएको थियो। अब ब्याङ्क र ओडाको सहयोगमा टोलमै पुगेर भत्ता वितरण गरिने भएको छ। यो सामग्री हामीले गोर्खा पत्रबाट लिएका हौं।
ज्येष्ठ नागरिकका हितका काममा ऐक्यबद्धता जनाउने उद्देश्यका साथ कीर्तिपुर नगरपालिका वड़ा नम्बर 1 ट्याङ्ला फाटमा रुत्रान्जु प्रतिष्ठान सञ्चालन भइरहेको छ। यो एक अविच्छिन्न उत्तराधिकारवाला संगठित स्वशासित गैर नाफामूलक गैर राजनीतिक तथा गैर सरकारी सामाजिक संस्था हो। यहाँ प्रत्येक दिन 50-60 जना ज्येष्ठ नागरिकहरू दिवा सेवा कार्यक्रममा उपस्थित हुने गर्नुहुन्छ। संखुवासभा जिल्ला चैनपुर भन्ज्याङखर्क मूलथलो भई हाल कीर्तिपुर नगरपालिका वडा नम्बर 1 बसोबास गर्दै आउनुभएका प्रतिष्ठानका संस्थापक तथा संरक्षक 68 प्राध्यापक डाक्टर रुद्रप्रसाद गौतमसँग प्रतिष्ठान सञ्चालनको सोच, प्रतिष्ठानले गरिरहेका गतिविधि, आर्थिक अवस्था लगायतका विषयमा कुराकानी गरेका छौ। अबको क्रममा सोही कुराकानी।
सन् 2001 हामी दिल्लीमा थियौँ, बुढाबुढी नै केटाकेटी हुँदैनन् भन्ने भएपछि अनि सन्तान भयो भने त के हो त, समाजलाई त्यो दिउँ, हामी त्यो समाजको एउटा नागरिक भएर बसौँ न, सेवा गरौँ सोचेका थियौँ। अब त्यो सोच्न त सोचियो, अब दुवैजना कामकाजी थियौँ, छुट्टीका बेला यसो मिलाए बेला कुराकानी गरौँ, नभए कहिले कता कहिले कता भइयो, त्यो अगाडि जाने कुरा भएन। कहिले केटाकेटी सोच्छौँ, कहिले बुढाबुढी सोच्छौँ, निर्णयमा पुग्न सकेनौँ। जब श्रीमती अलिक बिरामी भएपछि अफिस छोडेर बसेपछि ट्युबतिर यता घुम्न जान्थ्यौँ, कहिले त तलतिर चाँदानी चौक जान्थ्यौँ। त्यो जाँदाखेरि 2-4, 5-10 भएर बस्नु भएको, झुप्पझुप्प बस्नु भएको, कुराकानी गएर बस्नु भएको बुवा आमाहरू देख्यौँ। ए बुढी, यो उहाँहरूलाई यसो ओतलाइन ठाउँ दिउँ भने त, हाम्रो तलको तलालाई मात्रै त्यहाँबाट सुरु गऱ्यौँ भने त हुने रहेछ कि क्या हो भने, त्यस्तो पनि हुन्छ र भने श्रीमतीले, अब हुन्छ गऱ्यो भने किन हुँदैन, तल तल अब भाडाको लोभ नगरे त सकिहाल्यो होइन, अब दुईजनाले गरेका छौँ, खान पुगेकै छ, के चाहिएको छ त भन्ने कुरा गऱ्यौँ। त्यसपछि दुवैजनाको सहमति भयो। परिकल्पना के गर्छ भने 1 करोड रुपियाँ चाहिँ अक्षय कोषमा राख्न सकियो भने वार्षिक 10 लाख जति त आउँछ नि त, भनेपछि त्यो 10 लाखले चाहिँ 12 महिना चलाउन सकिन्छ नि त केही न केही भन्ने पनि सोच्यौँ र त्यसको जो गर्न पनि थाल्यौँ बिस्तारै। तर जो गर्दा गर्दै त्यो परिकल्पना साकार हुन सकेन। श्रीमती बितेपछि म आफैले काजक्रिया गरे हौँ र सिफलमा बसेको, त्यति बेला नै भतिजाहरूसँग मैले सल्लाह गर्नुको छ बोलाएँ। हामी मानसिक रूपले सामाजिक संस्था स्थापना गर्नेमा थियौँ
अगाडिदेखि
नै, होइन काका बिहा गर्नुपर्छ भन्ने कुरा आयो। त्यो कुरामा म हिजो पनि चाहेको थिइनँ, सल्लाह कसैको पनि आएन, निर्णय एउटा गरिसकेको छु मनमा, होइन आफूले मान्नुपर्ने कहाँ, सबैका गएँ, मैले यस्तो विचार गरेँ, हजुरहरूको के सल्लाह छ भनेर भने, राम्रै सोचेर गरिस् होला गर भन्नुभयो। पछिल्लो अवधिमा जुन हामीले ज्येष्ठ नागरिकहरूलाई त्यहाँ देख्यौँ, उहाँहरूलाई प्राथमिकता दिनुपर्छ भन्नेमा पुगियो। श्रीमती पनि नभएपछि मलाई तला घर त मलाई पनि चाहिएन, 2 कोठा भए त मलाई त पुगिहाल्छ, त्यो 1 रोपनी जग्गा हो होइन, 1 रोपनी बाटोमा काट्दाखेरि 15 जग्गाभित्र होला अहिले पनि, घर पनि आफूले निज त्यो मन्दिर बनेको नयाँ बनाएको हो, समाजको लगानी त्यसमा भयो, जुन नयाँ भवन सत्सङ्ग भवन नयाँ सृजना हो, समाजको लगानी हो, मैले साथ र सहयोग गर्ने मात्रै मेरो काम हो, खालि 15 जग्गा र यो बनेको जुन हामी घरमा छौँ अहिले।
रुद्रान्जु प्रतिष्ठानले के कस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको छ त?
पहिलो ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता, भनेपछि हामीले ज्येष्ठ नागरिकहरूलाई भेला हुने वातावरण बनायौँ। 50-60 दैनिक हुनुहुन्थ्यो होइन, कम्तीमा भएको होला 40 हुनुहुन्थ्यो, भनेपछि हामी भित्र कोठामा त अब 2-4 कोठा थिए साना साना, त्यो साना साना 2 कोठामा 40-30 अट्न गाह्रो, त्रिपाल हालेर बस्यौँ हामी धेरै। बुवा आमाहरूको यति चाख बढ्यो कि हामीले एउटा आश्रयको ठाउँ पायौँ, हामीले यसो चौरमा बसेर पानी पर्दा भाग्नु पर्थ्यो गर्नुपर्थ्यो, जाडामा अप्ठ्यारो थियो, भनेपछि अहिले त हामीले ठाउँ पायौँ, हामीलाई त ठुलो काम भयो भने उहाँहरूको अपनत्व धेरै भयो र उहाँहरूलाई प्राथमिकता दिउँ। उदाउँदो सूर्य भनेको केटाकेटी बालबालिका, बालबालिकालाई मैले 73 सालदेखि नै केही सहयोग, यहाँ माथि यो अर्फन सेन्टर छ माया घर भन्ने भत्केपाटीमा होइन, अहिले यतापट्टि सल्यानथान पोखरी झुलपोखरीमा सरेको छ, त्यहाँ पनि केही सहयोग गर्दै आएको थियो। यो संस्थागत रूपमा छैन, अनौपचारिक रूपमा संस्थाकै लगानी हो त्यो, हामी मासिक रूपमा उहाँ त्यहाँ पनि केही सहयोग गरिरहेको छ र त्यो बाहेक हामीले छात्रवृत्ति जुन गरेका छौँ 6 जनाबाट सुरु गरेका थियौँ 75 सालमा 6 जनालाई गऱ्यौँ, 76 सालमा 13 जनालाई गऱ्यौँ। त्यसपछि कोरोनाको कारणले गर्दाखेरि स्कुल पनि बन्द भए, सामाजिक स्कुलहरू अहिले भनेको 22 जनालाई हामी
2079 सालमा आइपुग्दाखेरि यहाँहरूको संस्थाले चाहिँ 5 वर्ष पूरा गरेको छ। यो सम्म आइपुग्दाखेरि ज्येष्ठ नागरिकहरू र बाल बालिकाको यो प्रतिष्ठान प्रतिको आकर्षण कस्तो देखिएको छ त?
अब बुबाआमाहरू चाहिँ प्रत्यक्ष दैनिक आउने भएको हुनाले उहाँको असाध्यै सकारात्मक छ। कतिपय सन्दर्भमा के पनि भन्नुहुन्छ भने एक दिन आउन पाएन भने पनि कहाँ के छुट्यो जस्तो लाग्छ भन्नुहुन्छ आमा बुबाहरूको सन्दर्भमा। अब बालबालिको सन्दर्भमा चाहिँ जुन माया घरलाई हामीले केही सपोर्ट गरिरहेका छौँ, बेला बेलामा हामी पुग्छौँ, पुग्दाखेरि ती बालबालिकाहरू सकारात्मकै छन्, त्यहाँको प्रमोटरहरू पनि सकारात्मक हुनुहुन्छ र स्कुलका बालबालिकाहरू अभिभावकहरू केही न केही भए पनि पायौं, सकारात्मक सोच नै हामीले पाएका छौँ।
प्रतिष्ठानको संस्थागत कोषको बारेमा कुराकानी गर्नु पर्दाखेरि कोषको अवस्था के कस्तो रह्यो?
हाम्रो सदस्यतामा आधारित संस्था बनायौं हामीले, 10,200 रुपियाँ हामी सदस्यता शुल्क बापत आजीवन सदस्यको लिन्छौँ र साधारण सदस्यमा चाहिँ 1200 लिन्छौँ सुरुमा। त्यसरी रिन्यू गरेर हरेक वर्ष 1,000 तिर्नुपर्छ र सुरुमा बुवा आमाहरू अथवा केही समाजका साथीहरू भाइहरू साधारण सदस्य पनि बन्नुभयो। धेरैजना आजीवन भएको हुनाले म पनि आजीवनै बन्छु, आजीवन सदस्यमा नै आकर्षण भयो। उता साधारण सदस्य अहिले कोही पनि हुनुहुन्न, सबैजना आजीवन हुनुभयो र गर्दा गर्दै अब नराम्रो भन्न मिल्दैन किनभने 5 वर्षको अवधिमा 2 वर्ष त हामीलाई डिस्टर्बै भयो। त्यो हुँदा भन्दा पनि 217 जना सदस्य अहिले गत आर्थिक वर्षमा भयौँ। त्यो अक्षय कोषकै रूपमा हामीले राख्यौँ, अक्षय कोष चाहिँ त्यसलाई भनिँदो रहेछ। त्यो पैसा हामीले चलाएका छैनौँ र त्यसको ब्याज मात्रै हामी चलाउँछौँ र अरू सबै रकम 21,70,000 रुपियाँ चाहिँ गत आर्थिक वर्षमा हामीले जम्मा गरेका छौँ त्यसको आजीवन रहेको कोषमा। त्यसपछि हाम्रो अक्षय कोष नै भन्छौँ आमाको मुख हेर्ने अथवा माता पिता औँसी। अब हामीले माता पितालाई देवताको रूपमा मानिन्छौँ भने उहाँहरूलाई केही गर्नुपर्छ भनेर 10,000 त्यो सुरु गरेका थियौँ, अहिले 1,34,000 रुपियाँ त्यसमा पुगेको छ र थपिने क्रम बढ्दै गएको छ। हामीले यो कोषहरूको चाहिँ कसरी चलाएको छौँ भनेदेखि 80% हामी त्यहाँ खर्च गर्छौँ, 20%मा 5% भने चाहिँ हामीले संस्थाको ओभरहेडको रूपमा हेर्छौँ र 15% चाहिँ त्यो सामा थप्दै जान्छौँ। फेरि मुद्रास्फीतिको कारणले गर्दाखेरि हिजोको जति त गर्दैन त्यो रकमले, त्यसलाई पनि केही न केही होस् न 15%। अब त्यसै गरी कुसी औँसी अथवा बुवाको मुखेर दिन पनि अक्षय कोषको स्थापना गरेका छौँ, त्यो चाहिँ 1,14,000 अहिले पुगेको छ। अब त्यसपछि हामीले 16 श्राद्धको कुरा गरेका छौँ, पाञ्चायन मन्दिरको पूजाको लागि अक्षय कोष सुरु गरेका छौँ। अरू अक्षय कोषभन्दा पाञ्चायन मन्दिरको पूजाको अक्षय कोषमा छिटो बढिरहेको छ, त्यो गत साल मात्रै सुरु गरेका थियौँ, 1,30,000 सुरु गरेको थियो भने अहिले 1,31,000 पुगिसकेको छ र त्यसमा आकर्षण पनि बढ्दै गएको छ। पूजाप्रति भनेपछि धर्मप्रति हाम्रो आस्था बढी भएकोले पनि होला। छात्रवृत्ति कोष भनेका अहिले 22 जनालाई छात्रवृत्ति वितरण गर्यौँ, त्यो 22 जना भनेको चाहिँ 3 क्षेत्रबाट पशुपति कृष्णकला श्वेत मन्जाराको नाममा उहाँको परिवारबाट जम्मा भएको 27,20,000 लगभग रकम चाहिँ त्यसमा अहिले जम्मा भएको छ। त्यो चाहिँ अब अर्को वर्ष अलिकति फेरि बढ्दै जान्छ, त्यसको बीचमा पनि बढ्दै गएको छ। त्यसै गरी अर्को नरराज सोम मन्जरी छात्रवृत्ति कोष भन्ने छ, झन्डै 8,60,000 कति पुगेको छ रकम पनि। त्यसै गरी हामीले 80% मात्रै खर्च गर्छौँ, त्यसबाट 15% जोड्दै जान्छौँ, अरू सबै अक्षय कोषमा त्यही छ। त्यसै देवी प्रसाद भागीरथ अक्षय गौतम छात्रवृत्ति कोष भन्ने छ, त्यो चाहिँ 5,00,000 सुरु गरेको, 5,07,500 रुपियाँ अहिले पुगेको छ। छात्रवृत्तिहरूबाट चाहिँ सुरुमा गर्दाखेरि 500 दरले मासिक दिएर 10 महिना दिन्थ्यौँ र 5,000 वार्षिक 5,000 दिन्छ, अहिले वार्षिक 7,000 रुपियाँ दिने भएको छ यो वर्ष प्रतिदिन। अब मुद्रास्थितिको कारणले गर्दाखेरि सामानको बढो हाम्रो त्यो परिकल्पना चाहिँ कसरी बनायौँ त भन्दाखेरि सरकारी स्कुलमा पढ्दाखेरि पुस्तकहरू निःशुल्क पाइन्छ, उनीहरूले भनेको जो पोसाक र स्टेसनरीलाई पुग्छ भन्नेमा त्यति बेलाको बजारलाई हेरेर त्यो बनाएको थियौँ भने अहिले मूल्य वृद्धि भएको कारणले गर्दा 2,000 थपौँ भनेर 7,000।
पछिल्लो समयमा चाहिँ मानिसहरूको यो प्रतिष्ठान प्रति आकर्षण र विश्वास बढ्दै गएको छ,
मलाई लाग्छ धेरै बढेको छ।
रुद्रान्जु प्रतिष्ठानको 5औं वार्षिकोत्सव तथा अञ्जु शर्मा गौतमको 6ौं स्मृति दिवसको अवसर पारेर 2 विद्यालयका 22 छात्र छात्रालाई छात्रवृत्ति प्रदान गर्नुभयो। विद्यार्थी यहाँहरूले छनौट गर्नुभयो नि 22 विद्यार्थी, ती विद्यार्थी छनौटको आधार र विद्यालय छनौटको आधार के रह्यो त?
विद्यालय छनौटमा हामीले सामुदायिक विद्यालय भनेर छान्यौं। कृतिपुरमा धेरैवटा विद्यालय छन्, सबभन्दा नजिक भएको र शैक्षिक वातावरण पनि राम्रो भएको मंगलमाविलाई छान्यौं। मंगलमाविमा हामीले 6-13 गऱ्यौं, अहिले यसपटक चाहिँ 15 एउटै स्कुल मात्रै धेरै किन गर्नु पनि स्कुलहरू छन् भनेपछि, त्यसपछि अर्को स्कुल हामीले छान्ने क्रममा जनसेवा पाँगामा नजिकको हिसाबले पनि मंगलमावि छान्या हौ, 7 विद्यार्थीलाई चाहिँ जनसेवाबाट छात्रवृत्ति दिउँ। विद्यार्थी छान्दाखेरि हामीले स्कुललाई नै जिम्मा दिएछौं, हामी गरेर छान्दैनौँ त्यहाँ स्कुललाई हामीले एउटा क्राइटेरिया बनाइदिएका छौँ गरिब मध्येको जेन्दार बनोस् उसले अरूतिरबाट छात्रवृत्ति नपाएको होस् गरिब विद्यार्थी म पढाइदिन्छु भनेर गाउँबाट लिएर आयौँ हामीले स्कुलमा गएर चाहिँ छात्रवृत्ति देऊ भनेर भन्ने पनि परम्परा छ त्यस्तो चाहिँ सकेसम्म नपरोस् प्राथमिक कक्षाको लागि बढी जोड दिने कुरा पनि गरेका छौँ र आउँदाखेरि पनि अब त्यही क्राइटेरियाको विषय आएका छौँ 7-8 क्राइटेरिया उहाँहरूलाई दिएका छौँ त्यसभित्र छानेर उहाँहरूले पठाइदिनुहुन्छ छात्रवृत्ति वितरण गर्दा चाहिँ हामीले के छ भने मासिक रूपमा गर्छौँ हामीले कुनै विद्यार्थीले बीचमा पढाइ छोड्यो भने संस्थालाई जानकारी गराइदिनु होला है नपढ्ने विद्यार्थीले त्यो सुविधा नपाओस् पढाइ छोडिदिने मासिक रूपमा चाहिँ लिइरहने पनि नहोस् गरिबी भनेको त कस्तो रहेछ भने छ भने सिधाइहाल्ने भोलि देखा जाला भन्ने हुँदो रहेछ त्यो नहोस् न कमसेकम स्टेसनले त पुगोस् त मासिक रूपमा यहाँ अगाडि सहकारी छ एउटा एकाउन्ट पनि भएको हुनाले त्यहाँ मार्फत हामीले वितरण गर्यौँ त्यो कार्ड चाहिँ चेक बराबर हो त्यो लिएर आएपछि सम्बन्धित विद्यार्थी अथवा उसको अभिभावक आएर त्यो लान सक्छ
रुद्रान्जु प्रतिष्ठानको प्राङ्गणमा रहेको कार्यालय भवनमै पुगेर प्रतिष्ठानका संस्थापक संरक्षकसँग कुराकानी गरिरहेका छौं र यो प्रतिष्ठान 2074 सालमा विधिवत रूपमा संस्थागत रूपमा स्थापना भएर सञ्चालनमा आइरहेको छ र यसको मुख्य उद्देश्य भनेको चाहिँ बाल बालिकालाई सहयोग गर्ने र ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने भनेर यहाँले राख्नु भएको रहेछ पछिल्लो समयमा ज्येष्ठ नागरिकहरूले विभिन्न खालका समस्याहरू पनि झेल्दै आएका छन् घर परिवारमा संयुक्त रूपमा बस्न नसक्ने अवस्था पनि छ वृद्धाश्रममा पुग्नुपर्ने अवस्था पनि छ यो अवस्था सृजना हुन नदिनका लागि घर परिवारको भूमिका कस्तो हुनुपर्छ ज्येष्ठ नागरिकको भूमिका कस्तो हुनुपर्छ
म 67 पुगेर अब 68 दौड्दैछु उमेरको हिसाबले ज्येष्ठ नागरिक हुँ तर अब विश्वविद्यालयमा त्यति वर्ष काम गरेर रिटायर भएँ तर टायर्ड भएको छैन भन्ने मलाई लाग्छ म बुढो भएँ म बिरामी भएँ म अब के गर्न सक्दिनँ नकारात्मक भावना आउँदो रहेछ भनेपछि म हिजो गरिरहेको थिएँ किन सक्दिनँ भन्ने आउँदो रहेछ त्यो के रहेछ एकाकी पन्ध्र छ तर जब यहाँ आउन थाल्नु भएपछि चाहिँ के चाहिँ पायौँ हामीले भनेदेखि ए म भन्दा बुढा पनि रहेछन् म भन्दा बिरामी पनि रहेछन् म भन्दा अशक्त पनि रहेछन् त्यस कारणले म त कहाँ बुढो भएको रहेछ भन्ने भावनाको विकास चाहिँ यहाँ भएको छ परिवारमा हाम्रो आत्मीयता केले हराएछ भनेदेखि न यो अङ्ग्रेजी भाषामा पढाइको जुन कुरा आयो नि यो हाम्रो नैतिक शिक्षा चाहिँ हराएछ त्यसले गर्दा नैतिक शिक्षा हराएपछि त बाबुआमासँगको सम्बन्धै रहँदो रहेछ हिजो बाबुआमालाई देवता भनेर मान्थ्यौँ र देवताको पूजा गर्थ्यौँ त हामी बाबु नै चिन्ता रहेछन् डेडी भनेर चिन्ता रहेछन् मम्मी भनेर चिन्ता रहेछन् आमा भनेको हजुरआमा भन्दा रहेछन् भनेपछि हाम्रो त नाता सम्बन्ध नै हटाएर हराएछ भनेपछि एउटा समाजमा हाम्रो शिक्षाले पनि त्यो प्रभाव पारेको मैले देखेँ हामीले परिवारको अग्रजहरूको सम्मान गर्नुपर्छ साना बालबालिकाको मलाई माया गर्नुपर्छ भन्ने भावना हटेर गएछ आफू चाहिँ जति वर्ष भए पनि केटाकेटी नै हुने तर बाबुआमा बुढो भएपछि बुढा नदेख्ने अर्को कारण चाहिँ के रहेछ भने हामीले स्वतन्त्रताको उपभोग गर्न खोज्दा रहेछौँ अचेल मलाई एकातिर पन्साइ दिएपछि त स्वतन्त्र भइहाल्यो नि कर्तव्य बिर्स्यो त्यो बिर्सेपछि त्यही के हुँदो रहेछ भने अनि बाबुआमालाई गाह्रो हुँदो रहेछ बुवामा हेर्नु भने एउटा कस्तो भावना छ भने धेरैजनाहरू गाउँबाट आउनुभएको छ हिजो घाँस काटेर आउनुभयो गाई गोठालो गरेर लागेर आउनुभयो कुटोको जालो गर्नुभयो हलो जोत्नुभयो शारीरिक परिश्रम धेरै गरेर आउनुभयो बिहानदेखि बेलुकासम्म फुर्सद हुँदैन थियो बुहारीले छोराले चट्ट गाडी लिएर अफिस जाने खरेर आउने यसो गरेको देख्दाखेरि हामीले त्यो दुःख गरेको तिमीहरूले के गर्यो र भन्ने भावना बुवामामा आयो त्यो नभनिदियो भने परिवारमा त्यति साह्रो बिमल हुँदैन भन्ने हामीले बुझेका छौँ र भन्छौँ पनि यो बेला बेलामा दिएको खानुहोस् दिएको लाउनुहोस् त्यति भए सन्तुष्ट भइदिनुहोस् न परिवारमा झमेलाई हुँदैन बुहारीलाई चाहिँ मैले बिहान 4 बजी उठेर पानी ल्याएको थिएँ तिमीहरू उठ्ने बेलासम्म त एक डोको घाँस ल्याइसक्थेँ मेलामा पुगेर आएर पकाएर खुवाउँथ्यौँ यस्तो बुहारीहरूलाई पनि नभनिदिनुहोस् न त्यो भन्छु म हामीले हिजो गरेको पेसा फरक थियो आजको उहाँहरूको पेसा फरक छ बुझिदिन सक्यो भने दुवै थरीले सासू ससुरा भए पनि बाबु सर आमा सर हुन् भन्ने भावना गयो भने त्यति झमेला हुन्छ जस्तो हामी लाग्दैन तेस्रो चरणको उद्देश्यमा हामीले ज्येष्ठ नागरिकको आवासको कुरा पनि गरेका छौँ गर्नु चाहिँ आवासको कुरा गर्नुभन्दा अगाडि हामीले परिवारमा चाहिँ के चाहिँ समस्या हो त परिवारसँग बसेर पनि छलफल गर्ने हामी केटाकेटी हुँदाखेरि जसरी घुर्क्याउँछौँ अरूलाई बुढा भइसक्यो त्यसै घुर्किन्छ यो उमेरको कारण हो
केटाकेटी र बुढाबुढी एउटै स्वभाव हुन्छन् भनेर
अन्यथा लिनु हुँदैन उहाँहरूको स्वभावै परिवर्तन भएको हो उहाँ परिवर्तन भएको होइन तपाईँहरू पनि त्यो उमेर भएपछि यस्तै हुने हो छोराहरू सम्झाउने चाहिँ गर्दैछौँ सबभन्दा अहिले देखेको समस्या भनेको मैले यति गरेका थिएँ तैँले गरिनुहोस्
यहाँले त आफ्नो घरलाई नै प्रतिष्ठानमा रूपान्तरण गरेर सञ्चालन गर्दै आउनु भएको छ प्रतिष्ठान सञ्चालन गरिरहँदाखेरि के कस्तो सहयोग समस्या र के कस्तो चुनौतीहरू देखा परेका छन् हामी लगभग कुराकानीको अन्ततिर आइसकेका छौँ
ठुलो समस्या हामीले भोगेका छैनौँ किनभने एउटा हामीले संस्था सुरु गर्यौं संस्थालाई बस्ने एउटा आधार थियो आर्थिक अवस्था शून्य थियो, तर भौतिक संरचना त हामीसँग थियो नि, एउटा घर थियो, अलिअलि जग्गा जमिन थियो, त्यसमा केही गरौँला भन्ने आँट थियो। कतिपय संस्थाहरू भाडामा लिएर बस्नुपर्ने हुन्छ, भाडा तिर्न नसक्ने अवस्था हुन्छ, अनि बन्द पनि गर्नुपर्ने अवस्था होला, त्यो अवस्था हामीबाट भएन भने राम्रो पक्ष त्यो थियो। समाजले आवश्यकता ठानेन भने अर्थशास्त्रको विद्यार्थी भएर के चाहिँ मैले बुझेँ भनेदेखि उपयोगिताको सिद्धान्त भन्छौँ हामीले, पहिला अर्थशास्त्र पढ्दाखेरि सुरुमा पढ्ने उपयोगिताको सिद्धान्तले चाहिँ के भन्यो भनेदेखि आफूसँग भएको स्रोत त्यसलाई चाहिँ सदुपयोग जहाँ उपयोगिता बढी हुन्छ त्यहाँ गर। समाजले के देख्यो त भन्दाखेरि सामाजिक काम गर्ने सार्वजनिक थल पाइन्छ भन्ने बित्तिकै समाजले अपनतर्फ गर्यो। मैले आफ्नो तर्फबाट पनि अध्यक्ष बन्न चाहिँ, समाजलाई नै तपाईँले चलाउने हो, म चाहिँ खालि यसो हेर्ने मात्रै हो, तपाईँले अराएको काम गर्ने भन्छु, अहिले पनि भन्छु साथीहरूसँग होइन, र त्यसलाई प्रत्यक्ष हस्ते हिजो पनि गरिनँ, आज पनि गरिनँ। नाम जनाउने कुरामा माग राखेका थिएँ, सम्पूर्ण भएको प्रपर्टी समाजलाई बुझाएपछि समाजले एउटा उत्तराधिकारको रूपमा चाहिँ केही गरोस् है, अशक्त भएको बेलामा समाजले हेरोस्, अब त्यसमा समाजले पनि सहर्ष स्वीकार गरेको छ। संस्थाको त नाम त चाहियो, नाम राख्ने बेलामा आन्तरिक तथा बाह्य सहयोगलाई असर गर्दैन भने, यदि नाम राख्दाखेरि असर गर्छ भने त्यो पनि नराखौँ, तर यदि नगर्दैन भने नाम राख्नुमा चाहिँ कतै जोड दिनुहोस् न त। निवर्तमान अध्यक्ष श्री कृष्ण दाहालले एकजनाको कि दुईजनाको भन्नुभयो, अब मिले दुईजनाको, नमिले श्रीमतीको राखिदिनु, उसको सपनालाई मैले साकार पार्न खोज्दैछु भने श्रीमतीको राखिदिनुहोस् भनेपछि, अनि उहाँले नाम जुराएर ल्याउनुभयो, यो नाम हुन्छ कि हुँदैन भन्नुभयो। अब त्यो कस्तो नाम जुड्यो भनेदेखि हामीले इमेलमा दुईजनाको नाम मिलाएर इमेल बनाएको थियौँ, ठ्याक्कै त्यही नाम थियो, त्यो नाम लिएर आएको थियो, मलाई नहुने त कुरो भएन, त्यसले गर्दा नाम यसरी स्वीकार भयो। ती साथीहरू खट्नु भएको छ, 150 हाम्रा कुर्सी थिए, धेरैजना मान्छे उभिनु पर्यो, एक रुपियाँ पनि सहयोग हो, करोड पनि सहयोग हो भन्छौँ, जसले सहयोग गर्छ मनले पहिला भावनात्मक सम्बन्ध जोड दिनुहोस्, त्यसपछि अरू आर्थिक कुरा भनेको त हुँदै जान्छ, सकेको गर्नु होला नसकेको नगर्नुहोला, बच्चालाई दुध खुवाउने पैसा ल्याएर यहाँ सहयोग नगर्नुहोस्, घाँस काटेर सहयोग नगर्नुहोस्, छ भनेदेखि मात्रै गर्नु, नभएको कुरालाई ऋण काटेर पनि नल्याउनुहोस्। हामीले जुन लिखित सहयोगको कुरा गर्छौँ, अलिखित सहयोग पनि हामीले बेलामा पाइरहेछौँ, भौतिक नैतिक आर्थिक सबै सहयोग पाउँछौ।
अब अन्तमा एकदमै छोटकरीमा बताइदिनु होला, हाम्रो समाजमा सन्तान भएर सन्तानले नहेरे सन्तानले नहुने ज्येष्ठ नागरिकहरू पनि प्रशस्त हुनुहुन्छ, उहाँहरू केही दुखित पनि हुनुहुन्छ र दुःख पनि मान्नुहुन्छ, त्यस्ता ज्येष्ठ नागरिकहरूलाई यहाँ के भनेर मन बुझाउने सल्लाह सुझाव दिनुहुन्छ?
पहिला त्यो आध्यात्मिक क्षेत्र बुझ्दिन थिए, यहाँ यसो सुन्दै गएपछि यसो हेर्दै गएपछि के बुझेँ भने एक्लै आएछौँ एक्लै जाने रहेछ है, अब साथमा कसैलाई पनि ल्याइया थिएन, साथमा कोही पनि जाने रहन्छ भनेपछि त हामीले किन चिन्ता गर्ने? परमात्मालाई चिन्तन लगायो भने भगवान्लाई चाहिँ मान्यो भने त पाल्ने पनि चिन्ने दिने रहेछ, हामीले बोकेर ल्याएको त केही पनि होइन, बच्चा भएर जन्म्यौँ भुर्क्यौँ गरेर खायौँ, एउटा चरो एउटा मुसो पनि पालिँदो रहेछ, भनेपछि मानव जाति त्योभन्दा धेरै उत्कृष्ट प्राणी हो नि त, पालिन्छ, मेरो कोही भएन भनेर चिन्ता गर्ने होइन, भगवान हुनुहुन्छ भनेर भन्दोस्, सन्तान नभए पनि केही हुँदैन, र सन्तान भएर पनि अब फोनमा सन्तान छन् भन्छौँ कि, फोनमा चाहिँ बुवा आमा के छ भनेर भन्छौँ, बाबु मऱ्यो भने क्रिया गर्न पनि आइपुग्दैन, यो अवस्था छ। हामीलाई अरू कुनै बच्चाहरू ल्याएर राख भनेर आएको हो, परिवार हेरौँ समाज हेरौँ भएर पनि सुख त रहन्छ नि त, भनेपछि आफ्नै सन्तानबाट त सुखाउँदैन भने अर्को सन्तान ल्याएर राखेर त झन् हुँदैन, ल्याएर राख्ने भनेको काम गराउन राख्ने होइन, सन्तानको रूपमा राख्ने, क्यारियर बनाउनु पर्यो, भोलि कता अस्ट्रेलिया यो अमेरिका कता जाने हो, उही हामी त जस्ताको तस्तै, अर्को चिन्ता थप्यो त्यहाँ त बरु छैन भन्दा एउटा चिन्ता।
अमूल्य समय दिएर आफ्ना धेरै कुराहरू बताइदिनु भयो, अनुभवहरू बताइदिनु, त्यसका लागि यहाँप्रति आभार व्यक्त गर्न चाहन्छु।
यो संस्थाका बारेमा आफ्ना केही कुराहरू राख्न मौका दिनुभयो, फेरि पनि यस्ता मौकाहरू बेला बेलामा दिनुहुन्छ भन्ने आशा राख्दै धन्यवाद।
प्रस्तुत हुँदै थियो रुद्रान्जु प्रतिष्ठानका संस्थापक तथा संरक्षक रुद्रप्रसाद गौतमसँग दुर्गा निरौलाले गर्नुभएको कुराकानी।
श्रोता, यस कार्यक्रममा हामीले समेटेका विषयवस्तु तपाईंलाई कस्तो लागिरहेको छ? ज्येष्ठ नागरिकका अन्य के कस्ता विषयहरूलाई हामीले समेट्नु पर्ला? तपाईहरूका कुनै सुझाव सल्लाह र प्रतिक्रिया छन् भने पठाउनुहोला, रचनात्मक सुझावको हामी उचित सम्मान गर्नेछौ। कोरोना भाइरसबाट संक्रमण हुने अवस्था अहिले पनि उत्तिकै रहेको छ, त्यसैले दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला हुँदा पनि दूरी कायम गरेरै बसौ, मास्क अनिवार्य लगाऊ, बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गरौ। कार्यक्रमका बारेमा कुनै सुझाव र प्रतिक्रिया छ भने हाम्रो इमेल ठेगाना ज्येष्ठ नागरिक @gmail.com, JESTHANAGARIK podcast@gmail.com पठाउन पनि नबिर्सौ। तपाईहरूकै सुझाव र सल्लाह अनुसार नै हामी कार्यक्रम तयार गर्दै जानेछौ। लौत श्रोता, आजलाई पत्र पठाउने यसै ठेगाना सँगसँगै ज्येष्ठ नागरिक कार्यक्रमको समय सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरूबीचको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम संयोजक राजन कार्की, सहकर्मी विमला राई, प्राविधिक मित्र सुलोचना बज्राचार्य अनि म दुर्गा निरौलालाई पनि विदा दिनुहोस्। नमस्कार।
मातृदेवो भव, पितृदेवो भव, यो संस्कृति र परम्परा बनाऊ इनको जीवन हामी हसी खुसी भरा भरा। जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी।